यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रगत नजम्ने वंशाणुगत हिमोफिलिया रोगको निशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय। जनता र विकासलाई केन्द्रमा राखेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। काभ्रे पलाञ्चोकको खानीखोला गाउँपालिकाको थामलेख डाँडास्थित सामुदायिक वनमा हिजोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेन। र भारतमा किशोरीको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा अदालतद्वारा 5 जनालाई मृत्युदण्डको सजाय।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निशुल्क औषधि उपलब्ध गराउने भएको छ। जटिल किसिमको वंशाणुगत तथा पछि समेत देखिने हिमोफिलिया रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिका लागि राज्य कोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघ मार्फत प्राप्त गर्ने मन्त्रालय अन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले बताउनुभयो। नेपालमा हाल करिब 900 जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन्। तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब 5,000 बिरामी रहेको अनुमान गरेको छ। मन्त्रालयले संघीय सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधि उपलब्ध गराउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ। राष्ट्रिय योजना आयोगले आयोजनाहरूको कार्यान्वयनमा तदारूकता ल्याउने गरी काम शुरू गरेको छ। आयोगले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले आयोजनाहरू समयमै सम्पन्न गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेर आयोगले काम गरिरहेको बताउनुभयो। उपाध्यक्ष प्राध्यापक डाक्टर अधिकारीले अब आयोजना परेर होइन सम्पन्न भएर खुशी हुनुपर्ने बताउनुभयो।
एउटा अण्डरस्ट्यान्डिङ क्लियर छ हामी बीचको, दोस्रो चाहिँ मन्त्रालयहरू बीचको चाहिँ हामी समन्वय गरिरहेछौँ, र तेस्रो चाहिँ हामी योजना आयोगले चाहिँ के गरिरहेछौँ भन्दा इम्प्लिमेन्टेसन योजना बनायो छोडिदियो होइन, हामीले उहाँहरूले घचघचाइरहेछौँ, कहीँ चाहिँ केही होइन अप्ठ्यारो परिरहेछ भने त्यसलाई समन्वय गरिरहेछौँ, त्यो खालको काम गरिरहेछौँ। हामी चाहिँ हिजो विगतमा के भनिदियो भने परियोजना पर्यो कि खुसी हुन्छौँ, अब होइन हामी न्यारेटिभ चेन्ज गर्न खोजिरहेछौँ, परियोजना पर्ने होइन परियोजना सम्पन्न भएपछि खुसी हुने, सम्पन्न भएपछि यो चाहिँ सबै जनमानसमा सम्पन्न कले गर्यो भन्ने कुरोलाई चाहिँ त्यो पोलिटिकल्ली चाहिँ म्यासेज चाहिँ त्यसरी जानुपर्छ भन्ने लाग्छ मलाई।
पत्रकार भेटघाट कार्यक्रममा आयोगका सचिव मधुकुमार मरासिनीले 16 योजनाले लिएको दिगो विकास लक्ष्यको कार्यान्वयनका लागि आयोगले उत्पादन तथा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई विशेष प्राथमिकतामा राखेर काम शुरू गरेको बताउनुभयो। यस्तै त्यस अवसरमा आयोगका सहसचिवद्वय खुमराज कोइराला र अर्जुन भण्डारीले नेपाल आगामी सन् 2026 अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तर उन्नति हुने भएकाले राष्ट्रिय योजना आयोग आयोजना बैंक संचालन तथा व्यवस्थापन मापदण्ड बनाई त्यस दिशामा क्रियाशील भई लागिरहेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले देशैभर आयोजनाहरूको सफल तथा गुणस्तरीय र प्रभावकारी कार्यान्वयनका लागि प्रदेश आयोजना आयोगहरू र पालिका स्तरमा समेत छलफलको आयोजना गरी अघि बढ़ने पनि त्यस अवसरमा आयोगका पदाधिकारीहरूले जानकारी दिनुभयो। काभ्रे पलाञ्चोकको दक्षिणी क्षेत्र स्थित महाभारत सामुदायिक वनमा लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन। खानीखोला गाउँपालिका एक थामलेख डाँडास्थित सामुदायिक वनमा हिजो दिउँसोदेखि आगलागी भएको छ। यस विषयमा थप जानकारी दिन यतिखेर हामीसँग काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सहायक सिडियो साहब, यहाँलाई रेडियो नेपालको समाचारमा स्वागत छ। यो अस्ति मंगलबार दिउँसोदेखि लागेको डडेलुको अवस्थाले कस्तो छ?
मंगलबार दिउँसोदेखि चाहिँ यो काभ्रेको खानीखोला गाउँपालिका वार्ड नम्बर एक थामलेखमा चाहिँ लागेको थियो आगो। त्यसको चाहिँ अपडेट हाम्रो जिल्ला प्रशासन कार्यालयले चाहिँ हामी लिइरहेका छौँ र आज चाहिँ त्यसको आगोको चाहिँ त्यो भूकम्प चाहिँ घटेको छ। अब आगो लागेको चाहिँ अलिक घट्दै गएको आएको छ र यो चाहिँ त्यहाँको चाहिँ बस्तीबाट चाहिँ निकै टाढा 4 किलोमिटर भन्दा पनि टाढा पनि छ। हामीले चाहिँ त्यो एकदम विकट ठाउँमा भएको कारणले गर्दा निभाउने हामीले प्रयास गर्दा पनि त्यो सफल भएन। अब त्यो त्यसमा चाहिँ हामीले त्यसको अपडेट लिइरहेछौँ। त्यहाँ नजिकै सुरक्षा फौजको चाहिँ टोली पनि बसिरहेको छ। त्यो यदि विचार भएर चाहिँ बस्ती चाहिँ आउने भयो भने हामी थप सुरक्षा फौज लगाएर त्यसलाई नियन्त्रणमा लिन्छौँ। तर अहिले चाहिँ त्यस्तो बस्तीमा आउने त्यस्तो सम्भावना चाहिँ छैन।
अरू अहिले थप नियन्त्रणका लागि त्यस्तो केही प्रयास भइरहेका छन्?
नियन्त्रणको लागि चाहिँ त्यहाँ अब चाहिँ त्यो सामुदायिक वनका चाहिँ वनको चाहिँ उपभोक्ताहरू अनि प्रहरी र आर्मीको त्यहाँ नजिकै बसिरहनु भएको छ। उहाँले त्यो फैलिन प्रयास गरिरहेको छ। तर जुन ठाउँमा आगो लागि भएको छ त्यो चाहिँ एकदम भिडमा पर्ने भएकोले त्यो ठ्याक्क त्यही ठाउँमा गएर निभाउन सक्ने अवस्था छैन अहिले। तर त्यो आगो चाहिँ अलिक बिस्तारै घट्दै गएको छ र अब सायद त्यही अब त्यो उसमा चाहिँ त्यसले कुनै क्षति पुग्ला छैन अहिले। वास्तवमा बस्तीतिर आउने त्यो चाहिँ छैन।
हुन्छ, हस्, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ। काभ्रेको महाभारत सामुदायिक वनमा लागेको डडेलोको बारेमा हामीसँग कुराकानी गर्नुहुँदै अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रूपमा रहेका स्थानीय तहले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग आज राष्ट्रपति भवनमा भएको भेटघाटमा राष्ट्रपति पौडेलले बजेट योजना र कार्यादेश अनुसार काम भए नभएको अनुगमन एवं समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढ़ाएर राज्यको ध्यान आकर्षित गर्न आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले आफ्नो भूमिकालाई आफै क्रियाशील र जागरूक भएर प्रभावकारिता बढ़ाउन पनि समन्वय समितिका प्रमुख एवं उपप्रमुखलाई आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रूपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। संघीय निजामती सेवा विधेयकको प्रस्तावनामा संशोधनसहित सर्वसम्मत रूपमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको छ। समितिको आजको बैठकले विधेयकको प्रस्तावनामा संशोधन गरी संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी व्यवस्था गरी सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेशागत रूपमा सक्षम, सुदृढ़, सेवामूलक, जनउत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनयुक्त संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकाले भन्ने व्यवस्था गरेको छ। बैठकमा सांसदहरूले रायका आधारमा समितिले पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधि मैत्री भन्ने शब्द थप गर्ने निर्णय गरेको हो। समितिले आजदेखि विधेयकमाथिको दफावार छलफल शुरू गरी संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा संशोधनसहित र परिच्छेद एकको दफा एक, तीन र चार सर्वसम्मत रूपमा पास गरेको छ। समितिले अब नियमित रूपमा विधेयकमाथिको दफावार छलफल गरेर विधेयक यही आउँदो अधिवेशनमा सभामा पेश गर्ने गरी काम गर्ने समितिका सभापति रामहरि खतिवड़ाले जानकारी दिनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण विधिसम्मत हुनुपर्ने विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा समितिका सदस्यहरू रमा कोइराला, हेमराज राई, सीता मिजार, अमृता देवी अग्रहरी, कृष्ण कुमार श्रेष्ठ लगायतले वैदेशिक रोजगारमा जानेहरूको सम्बन्धित मुलुकमा चेक गर्दा नेपालमा गरेको मेडिकल फेल हुने अवस्था अन्त हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले स्वास्थ्य जाँच विश्वव्यापी बनाइनुपर्नेमा पनि जोड़ दिनुभयो। त्यस अवसरमा नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष ताराकान्त अरियालले सरकारसँग स्वीकृति लिएका 36 मेडिकल संस्थाले मलेसियाको र 18 संस्थाले मात्रै मध्यपूर्वी मुलुकहरूमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्दा अरू मेडिकल व्यवसायीहरू मारमा परेकाले सिन्डिकेट हटाउन आग्रह गर्नुभयो। विगत 16 वर्षमा 14,000 कामदारले वैदेशिक रोजगारीमा ज्यान गुमाएको र वैदेशिक रोजगारमा मृत्यु हुने अधिकांश कामदार तिनै सूचीकृत स्वास्थ्य संस्थाबाट चेक जाँच गराएर गएको पाइएको अध्यक्ष अरियालले बैठकमा जानकारी गराउनुभयो। त्यस्तै संघका महासचिव कृष्ण प्रसाद बजगाईले आवश्यक नीति बनाएर खुल्ला प्रतिस्पर्धाबाट गुणस्तरीय मेडिकल संस्थालाई स्वास्थ्य परीक्षणको जिम्मा दिन सरकारसँग आग्रह गर्नुभयो। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका एक स्थित सुक्खा बन्दरगाह निर्माणको काम शुरू हुने भएको छ। बन्दरगाह निर्माण स्थलमा भएका रूख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सम्झौता भएपछि भारतीय पक्षले बोलपत्र आह्वान गरेपछि अब छिट्टै बन्दरगाह निर्माणको काम शुरू हुने भएको हो। बन्दरगाह निर्माणका लागि 2,54,31,00,000 भारतीय रूपियाँ लागतमा भारतीय पक्षले बोलपत्र आह्वान गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमाञ्चलको सम्भावनाको ढोका खुल्ने बताइएको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बीच जून 1, 2023 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताउनु भएको छ। प्रेस चौतारी रूपन्देहीले बुटवलमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजिएको तर संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दावी गर्नुभयो। मन्त्री गुरूङले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता परिवर्तन नहुने स्पष्ट गर्नुभयो। उहाँले सत्तारूढ़ दलभित्र कुनै विम्मति नरहेको बताउँदै सहकारी ठगी विरूद्ध सरकार कड़ा प्रतिकारले लागिरहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताउनु भएको छ। नेपाल पश्मिना उद्योग संघको अन्तर्राष्ट्रिय स्तरको पहिलो 3 दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चीन, मंगोलिया जस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताउनुभयो। नेपालको धर्मरायको उद्योग क्षेत्रलाई माथि उठाउनु पर्नेमा जोड़ दिँदै उहाँले सरकारले उद्योग तथा वाणिज्य र निर्यातका क्षेत्रमा बाधक देखिएका कानूनमा सुधारका काम धमाधम अगाडि बढ़ाइसकेको उल्लेख गर्नुभयो। कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा विभिन्न प्रजातिका चराहरू पाइने गर्दछन्। चराको स्वर्ग भनेर चिनिने पुरैनी तालले जैविक विविधता संरक्षण र चरा पर्यटनको सम्भावनामा समेत विशेष महत्व राखेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको बेलौरी नगरपालिका 6 भोराकोट स्थित पुरैनी ताल लगभग 29 बिघा क्षेत्रफलमा फैलिएको छ। यो तालमा कम्तीमा 55 प्रजातिका चरा पाइन्छन्। प्रवासी चराहरू कार्तिकदेखि वैशाखसम्म यहाँ आउने गर्दछन् भने रैथाने चरा वर्षभरि नै रहन्छन्। चराविज्ञ हिरुलाल डगौरा:
हाम्रो अध्ययनले 55 प्रजातिका जलपन्छी यहाँ अहिलेसम्म अभिलेख गरेका छौँ र विश्वकै दुर्लभ प्रजातिको जलपन्छीहरूमा सारस भयो, कैले टाउके हाँस, यी प्रजातिका चराहरू चाहिँ पाउने गर्छ र नेपाल सरकारले वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार संरक्षित सूचीमा राखिएको चराको प्रजाति सारस पनि यही क्षेत्रमा पाउने गर्छ।
तालको संरक्षणले जैविक विविधता र चरा पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्छ। स्थानीय सरकारले ताल संरक्षणका लागि पर्खाल निर्माण, अतिक्रमण रोकथाम, जलकुम्बी हटाउने र पर्यटकीय पूर्वाधार विकास जस्ता योजना अघि सारे पनि ती योजना कार्यान्वयन हुन सकेका छैनन्। वडा अध्यक्ष भोजराज चौधरीको भनाई यस्तो छ:
ताल संरक्षण गर्नको लागि कार्यपालिकामा कुरा राखेको यहाँ विवाद छ भन्ने कुरा आइसकेपछि उहाँहरूको बजेटहरू बन्दाताल र शोभातालतिर ढकेल्ने कोसिस गरियो। वडाले पनि संरक्षणको लागि मागहरू फाइलहरू अगाडि बढायो, उपभोक्ता समिति गठन गरियो, तर त्यो कार्य गर्न नसकेको अवस्था भयो।
चराहरूका लागि यो ताल मात्र वासस्थान होइन, चरा अनुसन्धानकर्ताहरू र फोटोग्राफरहरूको आकर्षणको केन्द्र पनि हो। भारतबाट आउनु भएका वन्यजन्तु फोटोग्राफर विक्रम तिवारी:
शिकार तो ह्युमन ही कर रहे हैं, मानव सिर्फ दखलंदाजी बर्ड्स पक्षियों में ना करे तो पक्षियों का संरक्षण बहुत बेहतर हो सकता है।
पुरैनी तालको संरक्षणमा स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहेको छ। सिद्धेश्वर सहकारी संस्था र विद्यार्थीहरूले जनचेतना फैलाउँदै तालको जैविक विविधता जोगाउन योगदान पुर्याइरहेका छन्। बेलौरीकै विद्यार्थी एवं नेपाल पंक्षी संरक्षण संघ कञ्चनपुरकी उपाध्यक्ष दीपा चौधरी:
हाम्रो यस समुदायका व्यक्तिहरूमा समय समयमा जनचेतनामूलक कार्यक्रमहरू राखिरहेका छौँ र हाम्रो यो ताल तलैयामा फोहोर नफाल्न समय समयमा सरसफाई गर्न आग्रह गरिरहेका छौँ।
तालको पानी सिंचाईका लागि उपयोगी छ र माछा पालनले समुदायको आय वृद्धि गरेको छ। यसलाई पर्यटकीय सर्किटमा जोड्न सकेमा रोजगारी सिर्जना हुनेछ। जैविक विविधता जोगाउन र चरा पर्यटन प्रवर्धनका लागि दीर्घकालीन योजना कार्यान्वयन आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि जापान, तुर्केमेनिस्तान, लाओस र इरानका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवनमा आज आयोजित छुट्टा छुट्टै समारोहमा जापानका मेडा तोरू, तुर्केमेनिस्तानका सालार गेल्डिना जारोभ, लाओसका बाउनमी भ्यानमानी र इरानका डाक्टर इराज इलाहीले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो। त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताउनु भएको छ। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनैतिक अवस्था झन बिग्रदै गएको बताउनुभयो। देशमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह शुरू भएको छ। काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ 10 देखि 16 गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ। शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उहाँको शालिकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगुल लगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गर्नुभयो। शुक्रराज शास्त्रीलाई 1997 माघ 10 गते आजैका दिन टेकु पचाली स्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। महानगर यातायात प्रणालीले चन्द्रागिरी प्राथमिक अस्पताल थानकोटदेखि धुलीखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ। 40 सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीय स्थल चन्द्रागिरी र धुलीखेलका बीचमा आवाजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागू औषध दुर्वेशनीमा फँसेका युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ। लागू औषध दुर्वेशनीमा फँसेर युवालाई सीपमूलक तालिम दिएर सही बाटोमा ल्याउने उद्देश्यले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भूषालले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतमा एक अदालतले किशोरीको सामूहिक बलात्कारपछि विभत्स हत्या गरेको अभियोगमा 5 जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2021 जनवरीमा अभियुक्तहरूले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाईमा रहेका बेला एकान्तमा लगी सामूहिक बलात्कार गरेका र प्रतिकार गर्न खोजेका उनका बुबा र उनको 3 वर्षीय भतिजीको हत्या गरेका थिए। भारतमा मृत्युदण्डको व्यवस्था भए पनि व्यवहारमा यो विरलै दिइने सजाय हो। 1.40 करोड जनसंख्या रहेको भारतमा सन् 2022 दैनिक औसतमा 90 बलात्कारका घटना भएका छन्। वायु प्रदूषणका कारण बैंककका करिब 200 विद्यालयहरू आज बन्द गरिएको छ। चिसो मौसम र बालीका लागि पराल जलाउने र कारको धुवाँबाट निस्किएको प्रदूषणले वायु प्रदूषित हुँदा बाल बालिकाहरूका हितका लागि विद्यालयहरूमा विदा दिइएको अधिकारीहरूले जनाएका छन्। अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेश मन्त्री सुब्रमण्यम जयशंकरले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लिन भारत तयार रहेको बताउनु भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय वाणिज्य बैंकले बैंकको 60 वार्षिकोत्सव विविध कार्यक्रमहरूको आयोजना गरी मनाएको छ। यसै उपलक्ष्यमा बैंकले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दबावमा रहेको मुलुकको अर्थतन्त्रलाई सुदृढ़ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताउनु भएको छ। अर्थमन्त्री पौडेलले तरलतालाई उत्पादन तथा रोजगारी सृजनामा परिचालित गर्न बैंकलाई निर्देशन पनि दिनुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले केही बैंक वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो। उतार चढ़ाव आउन सक्छन् त्यो स्वाभाविक हो, नियामकले नजिकबाट हेरिरहेको छ भन्नुहुँदै गवर्नर अधिकारीले कुनै पनि निक्षेपकर्तालाई डुब्न नदिइने बताउनुभयो। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले नवीन सोच र संकल्पका साथ राष्ट्रिय वाणिज्य बैंक आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल साबित गर्न सफल भएको बताउनुभयो। राष्ट्रिय वाणिज्य बैंकको 77 जिल्लामा गरी देशैभर 294 शाखा रहेका छन् भने 46 लाख भन्दा बढ़ी ग्राहकलाई बैंकले बैंकिङ सेवा दिँदै आएको छ। मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ। पछिल्ला दिनहरूमा कृषकहरू व्यावसायिक बन्दै ठूलो लगानी गरेकै कारण नेपाल कुखुरा पालन क्षेत्र आत्मनिर्भर बन्दै गएको हो। नेपालमा अहिले दैनिक उत्पादित 32 लाख अण्डाले बजारको माग धानेको देशकै ठूलो मध्येको दाउने एग्रो फर्मका कार्यकारी निर्देशक विनोद पोखरेलले बताउनुभयो। नेपालको पोल्ट्री व्यवसायमा करिब 1 खर्ब 60 अर्ब रूपियाँ लगानी रहेको छ। शेयर बजार मापक नेप्से परिसूचक बिहीबार 11.10 अंकले घटेर 2654.35 बिन्दुमा पुगेको छ। यसरी साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार घटे पनि गत साताको तुलनामा भने 66.35 अंकले शेयर बजार बढ़ेको छ। बिहीबार बाहेक साताको आइतबारदेखि बुधबारसम्म शेयर बजार लगातार बढ़ेको हो। बुधबार एकै दिन शेयर बजार 52.36 उच्च अंकले बढ़ेको थियो। खोटाङको सी तुवाचुङ नगरपालिकाले उद्यमी बन्न चाहने स्थानीयका लागि बिना ब्याज ऋण दिने व्यवस्था मिलाएको छ। कृषि पशुपालन होमस्टे सञ्चालन लगायतका लघु उद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले 5 लाखसम्मको बिना ब्याजको ऋण दिने व्यवस्था मिलाएको तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार अजय बमबाट।
कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ। बिहिबार भएको खेलमा विभागीय टोली एपीएफले सुपर फोरको पहिलो खेलमा बागमतीलाई 10 विकेटले पराजित गरेको हो। खराब मौसमका कारण केही ढिला शुरू भएको खेल 18 ओभरमा छुट्याइएको थियो। बागमतीले दिएको 43 रनको लक्ष्य एपीएफले 6.5 ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। त्यसअघि धनगढ़ीको फाल्फा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ति पाएको बागमतीले निर्धारित 18 ओभरमा 8 विकेट गुमाएर 42 रनको योगफल तयार पारेको थियो। प्रतियोगितामा 2 विभागीय र 7 प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। ए डिभिजन लीग च्याम्पियन चर्च वाइज युनाइटेडलाई पराजित गर्दै सङ्कटा फुटबल क्लब सभापति कपको सेमी फाइनलमा प्रवेश गरेको छ। देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुरू भएको सभापति कपमा सङ्कटाले चर्च बोइजलाई 3-0 पराजित गरेको हो। यो सँगै चर्च बोइज पहिलो खेलबाट बाहिरिएको छ। यो सँगै सङ्कटाले फाइनल प्रवेश गर्न मसिन्द्र फुटबल क्लब र विभागीय टोली एपीएफ क्लब बीचको विजेतासँग खेल्नेछन्। यो खेल शुक्रबार यही मैदानमा 3 बजे तय हुनेछ। सङ्कटालाई जित दिलाउन अभेक रिजर्टले 2 र लेले 1 गोल गरे। प्रतियोगिताको विजेताले 26 लाख, उपविजेताले 13 लाख रुपियाँ प्राप्त गर्ने आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ। गो ड्रिम्सको आयोजनामा हुन लागेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। धनगढ़ी स्थित फाल्फा क्रिकेट मैदानमा आगामी माघ 19 देखि 28 गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा डीसीए धनगढ़ी र फ्रेन्च युवा क्लब डोरेन्दुरा भेट्ने भएका छन्। नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश प्रतियोगितामा सहभागी 8 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा डीएस धनगढ़ी, फ्रेन्च युवा क्लब डनेधुरा, घोडाघोडी 11, सुखर कैलाली र बोस्टन क्रिकेट झापा तथा सोमो बीमा सीआईबी अतरिया, दशरथ चन्द्र एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ, न्यू होराइजन बुटोल छन्। प्रतियोगिताको विजेताले 10 लाख तथा उपविजेताले 5 लाख रुपियाँ सहित ट्रफी पाउनेछन्।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रगत नजम्ने वंशाणुगत हिमोफिलिया रोगको निशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय। जनता र विकासलाई केन्द्रमा राखेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। काभ्रे पलाञ्चोकको खानेखोला गाउँपालिकाको थामलेख डाँडा स्थित सामुदायिक वनमा हिजोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेन। र भारतमा किशोरीको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा अदालतद्वारा 5 जनालाई मृत्युदण्डको सजाय। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।